This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरू तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एडिलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत र म तपाईँहरूको साथमा छु सञ्जय. यो सञ्जय तपाईँहरूको साथमा रहनेछ करिब 10:30 बजेसम्म एक घन्टाका लागि. तपाईँहरूलाई विभिन्न जानकारी अनि त्यस्तै गीत सङ्गीत र अनि अरू जानकारी दिने क्रममा म यहाँ आज उपस्थित भएको छु. श्रोताहरू तपाईँहरूलाई थाहै छ, म फेरि पनि दोहोऱ्याउन चाहन्छु, यो कार्यक्रम सधैँ आइतबार आउने गर्छ. हरेक सन्डे राति 9:30 बजेदेखि 10:30 बजेसम्म म यहाँहरूको सामु उपस्थित हुने गर्दछु रेडियो मार्फत, रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत. र तपाईँ यसलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ. त्यसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au. हजुर, म फेरि एकचोटि भन्न चाहन्छु radio.adelaide.edu.au. तपाईँ यसमा लगइन गरेर हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ संसारभरि. श्रोताहरू, आजको कार्यक्रममा सुरु गर्नभन्दा अगाडि म आजको कार्यक्रमको बारेमा यसो जानकारी गराउन चाहन्छु श्रोताहरूलाई. श्रोताहरू, आजको कार्यक्रममा सदा चाहिँ सर्वप्रथम म तपाईँहरूलाई नेपालमा र नेपाल बाहिर भइरहेका गतिविधि, जसलाई म हप्ताभरिका रिपोर्टहरू एउटा बनाएर एज अ न्युजको रूपमा तपाईँहरूलाई सुनाउने गर्छु. हामी खबर सेगमेन्ट भन्छौँ यसलाई. र त्यसपछि गीत सङ्गीत र अरू रोचक जानकारी. आज रोचक जानकारीहरू भन्दा पनि श्रोताहरू, मैले एडलेडमा एउटा राम्रो एउटा सुरुवात गरिएको छ. विगत 4 वर्षदेखि यो सञ्चालन भइरहेको छ. तपाईँ सोचिराख्नु भएको होला के बारेमा कुरा गर्दैछ भनेर. श्रोताहरू, म कुरा गर्दैछु नेपाली पाठशालाको बारेमा. नेपाली पाठशाला जुन साउथ अस्ट्रेलियाको एडिलेडमा बस्ने केही बुद्धिजीवी समूहबाट सञ्चालन भएको एक एउटा यस्तो पाठशाला हो, जसमा चाहिँ यहाँ रहने नेपाली बालबालिकाहरूका लागि नेपाली भाषा संस्कृति र नेपाली लेख्न र बोल्न कसरी उनीहरूलाई एउटा नेपाली भाषा बोल्न लेख्न कसरी सिकाउने अथवा चाहिँ उनीहरूलाई नेपाली भाषा संस्कृति नबिर्सुन् भनेर त्यसको बारेमा जानकारी गराउने उद्देश्यले एउटा स्थापना गरिएको नेपाली पाठशाला छ. त्यसका बारेमा कुराकानी गर्नेछु. आज म उहाँ त्यहाँ गएको थिएँ. आज नेपाली पाठशाला जहाँ सञ्चालन हुन्छ त्यहाँ गएको थिएँ. त्यहाँ गएर नेपाली नानी बाबुहरूसँग भाइ बहिनीहरूसँग कुरा गर्ने मौका पाएको थिएँ. त्यस्तै उहाँ उनै भाइ बहिनीका अभिभावकहरूसँग मैले कुराकानी गर्ने मौका पाएको थिएँ. त्यो सेरोफेरोमा रहेर आज तपाईँहरूलाई यो कार्यक्रममा नेपाली पाठशालाको बारेमा जानकारी गराउनेछु. र श्रोताहरू, अब धेरै ढिला नगरिकन, धेरै कुरा नगरिकन म तपाईँहरूलाई हाम्रो यो कार्यक्रमको पहिलो सेगमेन्ट समाचारतर्फ लाँदैछु. अहिलेलाई सुनौ समाचार. हजुर, समाचारको सुरुमा, काङ्ग्रेसले राजनीतिक सङ्कट निकासका लागि पार्टीको संस्थागत धारणा तय गर्न केन्द्रीय समिति बैठक बोलाएको छ. 32 साउनदेखि सुरु हुने बैठकले राजनीतिक गतिरोध निकासका लागि निर्वाचन वा संविधान सभा पुनर्स्थापना भन्ने विषयको टुङ्गो लगाउने नेताहरूले बताएका छन्. सिन्धुपाल्चोकको 12 विषयमा हालै सम्पन्न जिल्ला सभापतिको दोस्रो राष्ट्रिय भेलाबाट आएका सुझावसहितको प्रस्तावलाई केन्द्र भागमा राखेर पार्टीले औपचारिक धारणा ल्याउने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले बताए. सभापति भेलामा आधा दर्जन सभापति बाहेक सबैले निर्वाचनमै जानुपर्नेमा जोड दिएका थिए. बडुका अनुसार समसामयिक राजनैतिक विषयमा पार्टीको धारणा बनाउनेदेखि सहमति बैठकको तिथि तोक्नेसम्मका एजेन्डा छन्. जिल्ला सभापतिहरूको भेलामै असोजमा सभा महासमिति बैठक बोलाउने समझदारी भए पनि त्यति मिति तय भनेको भएको छैन। त्यस अतिरिक्त निर्वाचन समिति, अनुशासन समिति र लेखा परीक्षण समिति बनाउने विधान संशोधन, थप विभागहरू अनुमोदन गर्ने एजेन्डा पनि छन्। काङ्ग्रेस नेता शेखर कोइरालाले बैठकले पार्टीले लिने स्पष्ट मार्गचित्र तय गरी प्रधानमन्त्रीको उम्मेद्वार अघि सार्ने निर्णय एकसाथ गर्नुपर्ने बताए। शीर्ष तहका नेता बाहेक तलका नेता तथा कार्यकर्तामा निर्वाचनमै जानुपर्ने मानसिकता रहेकाले पार्टीले संविधान सभाको समेत काम गर्ने गरी संसद निर्वाचनको बाटो लिने सम्भावना रहेको उनले औँल्याए। निर्वाचनमा जाँदा पनि संसद या संविधान सभा के गर्ने, त्यसको संख्या कति हुने र संविधान संशोधनका लागि बाधा अड्काउ कसरी फुकाउने भन्ने स्पष्ट दृष्टिकोण काङ्ग्रेसले ल्याउनुपर्छ उनले भने। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक इतिहासकै सबैभन्दा जटिल र अन्यलपूर्ण अवस्थामा पुगेको बताएका छन्। सर्लाहीको मलङ्गवामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि आएका यादवले आइतबार आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन्। उनले सहमतिको सरकार बन्न नसक्ने, असंवैधानिक अडचनका कारण चुनाव हुन नसक्ने र संविधान बन्न नसक्ने जटिलता मुलुक सामु रहेको बताए। तीन ठूला दल र सरकारमा सहभागी दलले मुलुकलाई अन्यलको भुमरीमा फसाएको उनले आरोप लगाए। डान्स बार, रेस्टुरेन्ट र रिजोर्टमा बसेर संविधान सभालाई बाइपास गरियो, यादवले भने। कुरा मिलिसक्यो, बिट मार्न मात्र बाँकी छ भनेर जनतालाई अल्मल्याइ संविधान सभा विघटन गरियो। संविधान सभा विघटनपछि वैधानिक बाटो समाप्त भएको उनले औँल्याए। केही समयपछि निर्वाचन आयोग पदाधिकारी विहीन हुने, सर्वोच्च अदालत न्यायाधीश विहीन हुने र सबैजसो संवैधानिक अङ्ग क्रमशः खाली हुने अवस्था निम्तिएको यादवले बताए। जटिलताबाट जोगाउन सहमतिको विकल्प नभएको उनले उल्लेख गरे। निकासका लागि सहमतिको विकल्प छैन उनले भने। सहमतिको राष्ट्रिय सरकार गठन गरी राजनीतिक निर्णयबाट मुलुकलाई निकास दिनुपर्छ। पूर्ण रूपमा असफल भइसकेको वर्तमान सरकारले सत्ता जोगाउनकै लागि भ्रष्टाचार, दण्डहीनता र ब्रह्मलुटलाई प्राथमिकता दिई निकासको बाटो रोकेको बताए। उनले नैतिकताको हिसाबले प्रधानमन्त्रीले कुर्सी त्यागेर राष्ट्रिय सहमतिको सरकार गठन गर्न बाटो खुल्ला गरे निकास हुन सक्ने, यादवले बताए। काङ्ग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दिमागी सन्तुलनमाथि प्रश्न गरेकी छिन्। प्रचण्डजी दिनमा चार खाली कुरा गर्नुहुन्छ, मलाई त उहाँको दिमागले काम गरेको छैन जस्तो लाग्छ, उनले भनिन्। माओवादी अध्यक्षले दिनमा चार खाली कुरा गर्दा देशको समस्या जटिल बन्दै गएको छ। अर्को एक प्रसङ्गमा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको नाममा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्ने बताइन्। रिपोर्टर्स क्लबको कार्यक्रममा उनले वरिष्ठ नेता शेरबहादुर देउवालाई पार्टीको अभिभावकको रूपमा रहन आग्रह गर्ने उल्लेख गरिन्। वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको अभिभावक हुनुहुन्छ, सुजाताले भनिन्। अभिभावक पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ, त्यसैले उपसभापति पौडेललाई अगाडि सार्नु सबैभन्दा उपयुक्त हुन्छ। उनले पौडेलको नाममा आफ्नो पूर्ण समर्थन रहेको भन्दै उनलाई सघाउने वचन समेत दिइन्। एक अर्को प्रसङ्गमा उनले कामचलाउ भएर नयाँ सरकार कुरिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग्नुको कुनै तुक नभएको भन्दै नेत्री कोइरालालाई आन्दोलनभन्दा पनि सहमति, सहकार्य र मेलमिलापबाटै सरकार परिवर्तन गर्नुपर्ने तर्क गरिन्। पार्टी फुटेपछि कार्यकर्ता सम्हाल्ने अभियान स्वरूप एकीकृत माओवादीको सिङ्गो केन्द्रीय समिति आज पोखरामा छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायण काजी श्रेष्ठ लगायत शीर्ष नेताहरूको टोली पोखरा पुगेको हो। पोखरा सभागृहमा आइतबार अर्थात् आज दिनभर चल्ने तमुवान राज्य समिति स्तरीय कार्यकर्ता प्रशिक्षणमा शीर्ष नेताहरू सहभागी हुन लागेका हुन्। नेताहरूले राज्य समिति स्तरीय कार्यकर्तालाई पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी गराउने र भागी कार्य दिशाबारे प्रकाश पार्ने कुरा बताइएको छ। साँझसम्म चल्ने प्रशिक्षणपछि सबै नेता आइतबार पोखरामै बस्ने कार्यक्रम छ। प्रशिक्षणमा तमुवान राज्य समितिका अन्तर्गत 8 जिल्लाका जिल्ला सदस्य, राज्य सदस्य, केन्द्रीय सदस्यहरू सहभागी हुने जिल्लास्थित एक नेताले जानकारी दिए। माओवादीले पहिले यस्तो प्रशिक्षण क्याम्पहरूमा गर्दै आएको थियो। प्रशिक्षणमा तमुवानका कास्की, गोर्खा, मनाङ, तनहु, लमजुङ, स्याङ्जा, पर्वत र मुस्ताङ जिल्लाबाट करिब 1000 कार्यकर्ता सहभागी हुन पोखरामा भेला भएका छन्। माओवादीले केन्द्रीय समिति बसेपछि त्यसको निर्णय एक एक राज्य समितिमा प्रशिक्षण मार्फत भार सम्प्रेषण गर्ने प्रचलन छ। त्यसै अन्तर्गत पोखरामा हुन लागेको यो पहिलो प्रशिक्षण हो। यसपछि 13 राज्य समितिमा यस्तो प्रशिक्षण हुने एक नेताले जानकारी दिए। अनेरासोबियो क्रान्तिकारीले काठमाडौँ विश्वविद्यालय अन्तर्गत स्कुल अफ मेडिकल साइन्स डिन कार्यालयमा तालाबन्दी गरेको छ। शनिबार लिएको एमबिबिएसको नयाँ भर्नाका लागि प्रवेश परीक्षा सकिए लगत्तै उनीहरूले डिनको कार्यालयमा तालाबन्दी गरेका हुन्। तालाबन्दी गरेपछि आइतबार हुने एमबिबिएसको नतिजा निकालिएन। चर्को शुल्क असुलेपछि त्यसको विरोधमा तालाबन्दी गरेका हुँ अनेरासोबियो क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने। अभिभावकले पनि एकपुष्ट नभई किस्ताबन्दीमा एमबिबिएसको शुल्क तिर्न पाउनुपर्ने हाम्रो माग छ। एमबिबिएस पढ्नको लागि यो वर्ष 2600 माफ गर्नुहोला श्रोताहरू, यसलाई फेरि सुन्नुहोस्। एमबिबिएस पढ्नको लागि यो वर्ष 2700 प्रवेश परीक्षा दिएका छन्। केयु अर्थात् काठमाडौँ युनिभर्सिटी अन्तर्गतका 8 कलेजमा 1010 एमबिबिएस पढ्न पाउँछन्। क्रान्तिकारीले एमबिबिएस कोटामा बार्गेनिङ गर्न तालाबन्दी गरेको हो स्रोतको दावी छ। शर्माले भने त्यस्तो आरोपको खण्डन गरे। भूमिगत बारुद त्यागी समूहका सर्लाही महोत्तरी र धनुषा जिल्ला इन्चार्ज जयनारायण पासवानको प्रहरीको प्रतिकारमा मृत्यु भएको छ। बाहाला र मनहरा गाविसको पुल नजिक प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो। प्रहरीको गोलीले पासवानको घटनास्थलमै मृत्यु भयो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनी समेतका 3 साउन 27 2:45 पुल नजिक सादा पोसाकमा गस्तीमा खटिएका प्रहरी टोलीमाथि 81 गोली फायर गरेपछि प्रहरीले प्रतिकार गर्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलबाट प्रहरीले नलकटुवा पिस्तोल 1 र सोको गोली 3 बरामद गरेको छ। निज अपहरण हात हतियार तथा खरखजाना मुद्दाको फरार अभियुक्त समेत रहेको बताइएको छ। फरार अन्य अभियुक्तहरूको खोज तलास गरिरहेको प्रहरीले जनाएको छ। यसै क्रममा श्रोताहरू, अब स्पोर्ट्स सम्बन्धी समाचारमा यस वर्षको ग्रीष्मकालीन यसपालिको ग्रीष्मकालीन ओलम्पिक भोलि समाप्त हुँदैछ। यस वर्ष यसचोटिको ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा बढी स्वर्ण जितेर अमेरिका पहिलो स्थानमा रहेको छ भनेदेखि चाइना त्यसै गरी दोस्रो स्थानमा रहेको छ। श्रोताहरू, यदि तपाईँ भोलि हुने क्लोजिङ सेरोमनी यसको समापन कार्यको तपाईँ हेर्न चाहनुहुन्छ भने भोलि बिहान तपाईँ अस्ट्रेलियामा 9 अन्तर्गत बिहान 5:45 तपाईँ यसको लाइभ प्रसारण हेर्न सक्नुहुन्छ। ओलम्पिक क्लोजिङ सेरोमनीको लाइभ प्रत्यक्ष प्रसारण। हजुर श्रोताहरू, अहिले मैले तपाईँहरूलाई सुनाएँ नेपाल र बाहिर नेपालभन्दा बाहिर भइरहेका गतिविधिको बारेमा जानकारी, जस्तो एज अ न्युज तपाईँहरूलाई मैले यहाँनिर प्रस्तुत गरेँ श्रोताहरू। र कार्यक्रमको अर्को चरणमा म यहाँहरूलाई अब गीत सङ्गीत र त्यसपछि गएर मैले पूर्व उद्घोष गरे अनुसार अनुरूप नेपाली पाठशालाको जुन एडलेडमा भएको नेपाली पाठशालाको बारेमा म तपाईँहरूलाई जानकारी गराउने कोसिस गर्नेछु आज। र श्रोताहरू, त्योभन्दा अगाडि म तपाईँहरूलाई एउटा नेसनल सङ अथवा स्वदेश गानबाट यो कार्यक्रम सुरु गर्न चाहन्छु। हजुर अहिलेलाई सुनौ यो गीत।
यो नेपाली जहाँ भए भाषा र वेशको झल्को आउँछ आफ्नै देशको
खाली
देशको माया यति लाग्छ मलाई आफ्नो
हजुर श्रोताहरू, यो नेपाली मन हो, यो नेपाली मन भन्दै थिए यहाँनिर गायक दीपक लिम्बू र सर्वदा घिमिरे. सर्वदा घिमिरेको कुरा गर्नुपर्दाखेरि उहाँ यहीँ साउथ अस्ट्रेलियाको एडिलेडमा बस्ने एकजना दिदी हुनुहुन्छ. उहाँ चाहिँ नेपाली गीत सङ्गीतलाई, नेपाली भाषालाई माया गर्ने एकजना स्रष्टा हुनुहुन्छ. उहाँहरूको आवाजमा मैले अलि भर्खरै तपाईँहरूलाई सुनाएँ यो नेपाली मन हो, यो राष्ट्रिय गान. र श्रोताहरू, मैले यो कार्यक्रम सुरु गर्नभन्दा अगाडि सुरु गर्नुभन्दा अगाडि भन्दा पनि श्रोताहरू सुरुवातको क्रममा भनेको थिएँ, आज म एडलेडमा रहेको नेपाली पाठशालाको बारेमा तपाईँहरूसँग कुराकानी गर्नेछु र पाठशालामा पढ्न आउने विद्यार्थीसँग, नानी बाबुहरूसँग गरेका कुराकानी र उहाँहरूका अभिभावकसँग गरेका कुराकानी र त्यसै गरी पाठशालाका संस्थापक सदस्यहरूसँग गरिएको कुराकानी तपाईँहरू समक्ष म आज प्रस्तुत गर्नेछु। र सो प्रस्तुत गर्नभन्दा अगाडि म तपाईँहरूलाई नेपाली पाठशालामा पढ्न आएका भाइ बहिनीहरूले गाएको यो राष्ट्रिय गान सुनाउन चाहन्छु। हजुर श्रोताहरू, यी बालबालिकाहरू कुनै नेपालको कुनै स्कुलका विद्यार्थी होइनन्, यिनीहरू एडिलेडमा बस्ने इङ्ग्लिस मिडियममा अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरू हुन् जो चाहिँ विगत 5-6 वर्षदेखि यहाँ अस्ट्रेलियामा छन्, होइन। उनीहरू यहाँ बसेर इङ्ग्लिस मिडियममा पढ्दाखेरि यहाँको रहनसहन अनुसार उनीहरूले आफ्नो भाषा संस्कृति बिर्सिने एउटा सम्भावनालाई देखेर यहाँ बस्ने केही अग्रजहरूले नेपाली नानी बाबुहरूलाई नेपाली भाषाको बारेमा जानकारी हुनुपर्छ र उनीहरूले आफ्नो भाषा आफ्नो मातृभाषालाई बिर्सन हुँदैन भन्ने एउटा उद्देश्यका साथ यो पाठशाला सञ्चालन गर्नुभयो। र आज यी बालबालिकाहरूले यो राष्ट्रिय गान यसरी गाउँदाखेरि मलाई पनि एकदमै साह्रै खुसी लागेको थियो। श्रोताहरू, समान सहभागिता, समान योगदान, नेपाली भाषा र संस्कृतिको उत्थान भन्ने नाराका साथ विगत 4 वर्षदेखि यो नेपाली पाठशाला सञ्चालनमा छ र यो पाठशाला आज पनि त्यत्तिकै दृढताका साथ नेपाली भाषा संस्कृतिको उत्थान गर्ने र जगेर्ना गर्ने क्रम काममा लागि परेको छ। यो सबै तपाईँ हामी सबैलाई थाहा भएकै कुरो हो। हामीले विगतका कार्यक्रममा पनि नेपाली पाठशालाको बारेमा जानकारी गराउने गरेका थियौँ श्रोताहरू, र यसै क्रममा आज फेरि पनि म नेपाली पाठशालाको बारेमा यहाँहरूलाई जानकारी गराउँदैछु। मैले यो नेपाली पाठशाला को जानकारी गराउने क्रममा मैले त्यहाँ गएर नेपाली पाठशाला भइरहेको स्थानमा गएर जहाँ यो नेपाली पाठशाला फुलाटन रोडमा कलरोस एभिन्यूको एउटा स्काउट हलमा गरिँदो रहेछ, म योभन्दा पहिला त्यहाँ गएको थिएन। श्रोताहरू, म त्यहाँ आज जाँदाखेरि एकदमै रमाइलो वातावरण थियो। नेपाली नानी बाबुहरू आफ्नो नाम लेख्न सिकिरहेका थिए, कसैले चिठी लेख्न सिकिरहेका थिए भने कसैले आफ्नो हिजो अस्ति मात्रै जन्म अष्टमी परेको रहेछ, श्रीकृष्ण अष्टमी, त्यसैको बारेमा जानकारी गराइँदै थियो। एकदमै रमाइलो वातावरण थियो त्यहाँनिर र त्यही अवसर पारेर मैले त्यहाँ पढ्न आएका विद्यार्थीहरूसँग कुराकानी गरेको थिएँ। र श्रोताहरू, म तपाईँलाई अब फेरि ती नानी बाबुहरूसँग जुन नेपाली पाठशालामा नेपाली सिक्न आएका थिए उनीहरूसँग गरिएको कुराकानी यहाँनिर प्रस्तुत गर्दैछु। अहिलेलाई सुनौ यो कुराकानी।
स्वेसा शर्मा।
ओके, अनि तिमी यहाँ कहाँ बस्छौ? तिम्रो घरको एड्रेस थाहा छ तिमीलाई यहाँको?
479 राइट रोड, मोडबरी, साउथ अस्ट्रेलिया।
तिमी एडलेडमा बस्छौ, तिमीलाई आफ्नो घरको एड्रेस त थाहा छ। तिमी नेपालमा कहाँ बस्थ्यौ त्यो थाहा छ तिमीलाई?
थाहा छैन। पहिला म मुभ गरिरहेको थिएँ पाल्पादेखि पोखरासम्म।
लास्ट टाइम तिमी नेपाल एडलेड आउँदाखेरि, अस्ट्रेलिया आउँदाखेरि कुन ठाउँमा थियो, नेपालको कुन ठाउँमा थियो?
म पुरानो बार्नेश्वरमा थिएँ, ठुल मम्मीको घरमा।
अनि कुन जिल्लामा पर्छ पुरानो बानी सर?
काठमाडौँ।
अनि यो पाठशालामा कति वर्षदेखि पढिरहेको छ तिमी?
म 4 वर्षदेखि पढिरहेको छु।
हो, अनि यो पाठशालामा पढ्दाखेरि तिमीलाई कतिको सहयोग हुन्छ नेपाली बोल्न लेख्न? र तिमीले नेपालबाट आएदेखि यहाँ कतिसम्म भनौँ न नेपाली बोल्न लेख्न यसले सहयोग गर्यो तिमीलाई?
म नेपाल नेपालबाट आउँदाखेरि मैले कह मन्त्र जाने थिएँ होइन अनि यहाँ स्कुल खोलेपछि मैले कह गग रामचङ देख्न थालेँ अनि त्यसपछि अहिले चाहिँ कह गग भन्दा अहिले क का कि सिकेर अनि अहिले म सेन्टेन्सहरू लेख्न जानेछु
ए हो अनि भनेपछि तिमीलाई यो नेपाली पाठशालाले तिमीले यहाँ सिक्न नेपाली कसरी लेख्ने कसरी बोल्ने भन्ने कुरा सिक्न पाइरहेको छौ होइन
हजुर हो
तिमीलाई चाहिँ यो नेपाली पाठशालामा पढ्ने लेख्ने तिमीलाई चाहिँ एकदम सफिसियन्ट छ अनि तिमीले आफूले आफ्नो नेपाली कतिको राम्रो भइरहेको छौ कतिको महसुस गरिरहेको छौ
म नेपाल हुँदाखेरि त बोल्न त जान्थेँ यहाँ आएर त लेख्न जाने त्यही खुसी लाग्छ
हो अनि तिम्रो नाम के हो
राशनी उपाध्याय हो
राशनी उपाध्याय तिमी साउथ अस्ट्रेलियामाको एडिलेडमा बस्छौ तिमीलाई आफ्नो यहाँ बस्ने घरको एड्रेस थाहा छ
थाहा छ भन्न त प्लिज म्याकफर्सन स्ट्रिट 26 क्लाफाममा
ए हो अनि तिमी नेपालमा कहाँ बस्थ्यौ थाहा छ तिमीलाई
कुसुन्तीमा
कुसुन्ती कुन ठाउँ जिल्ला अञ्चल त्यस्तो केही थाहा छ
काठमाडौँमा
अनि कति भयो तिमी यहाँ आएको एडलेड आएको
थाहा
छैन कति क्लासमा पढ्थ्यौ तिमी नेपालमा अस्ट्रेलिया आउनभन्दा अगाडि चार क्लासमा थियो अनि त्यति बेला तिमीलाई नेपाली लेख्न बोल्न राम्रोसँग आउँथ्यो आउँथ्यो होइन अनि यहाँ आएपछि अहिले नेपाली पाठशालामा पढिरहेछौ यसले कतिको तिमीलाई सहयोग गरिरहेछ नेपाली लेख्न बोल्नमा
क ख ग राम्रोसँग सिकिरहेको छु पहिला त्यति राम्रोसँग आउँथेन थियो त्यही भएर अनि वर्डहरू पनि लेख्न सक्छु
वर्डहरू बनाउन आउँछ होइन अनि तिमीलाई अ आ इ भन्न आउँछ
सबै त
सबै आउँछ जतिसम्म आउँछ भन न अ
आ इ ए ओ
त्यति मात्रै हो अ आ इ इ उ उ ए ऐ ओ औ अम अह होइन अनि क ख ग ग
क ख ग ग ङ छ छ ज ज य ट ठ ड ड अर प फ ब ब म
अरु
अन ये अन
सिक्दै छौ नेपाली यहाँ आएर बोल्दाखेरि तिमीलाई आफू नेपाली बोल्न लेख्न हेल्पफुल भइरहेछ तिमीलाई
क ख ग ग अनि अरू मेरो नाम लेख्न नेपालीमा अनि बाबा मामुको नाम लेख्न नेपालीमा
हो नेपाली सिक्नुपर्छ
मेरो नाम स्वरूप शर्मा हो
ए हो अनि तिमी यहाँ कहाँ बस्छौ एडिलेडमा घरको एड्रेस थाहा छ तिमीलाई
थाहा छ
भन त
479 राइट रोड मडब्री एडलेड
अनि तिमी नेपाल अस्ट्रेलिया आउनुभन्दा अगाडि नेपालको कुन ठाउँमा बस्थ्यौ
नयाँ बानेश्वर
नयाँ बानेश्वर नयाँ बानेश्वर कुन जिल्लामा पर्छ
काठमाडौँ
अनि कुन अञ्चल
बागमती
बागमतीमा पर्छ होइन तिमीलाई यहाँको एड्रेस त सबै थाहा रहेछ तर नेपालको एड्रेस चाहिँ अलिअलि कन्फ्युजन रहेछ होइन तर नेपाली बिर्सिन लागेको हो
अलिअलि
अलिअलि नेपाली बिर्सिन लागेको अलिअलि यहाँ पाठशालामा आएको छौ होइन पाठशालामा कतिको सहयोग भइरहेछ तिमीलाई नेपाली पढ्न लेख्नमा
राम्रो भएछ म आउने बेलामा त्यति बोल्न लेख्न पनि आउँदैन यहाँ आएर सबै लेख्न सक्छु अनि राम्रोसँग बोल्न सक्छु म
ए हो के लेख्न सक्छौ अहिलेसम्म तिमीले के लेख्न जानेछौ
मैले सेन्टेन्सेसहरू लेटर्स अनि स्टोरिज
आजको क्लासमा तिमीले के सिक्यौ आजको कक्षामा तिमीले के सिक्यौ नेपाली लेख्नमा
कसरी चित्त लेख्ने अनि चित्ती लेख्ने अनि कसरी सेन्टेन्सेस अनि मिलाउने
ए हो कसरी चिठी लेख्ने कसरी चाहिँ वाक्य मिलाएर चिठीमा लेख्ने अनि भन्ने कुरा सिक्यो होइन त्यसले चाहिँ तिमीलाई सहयोग गरिरहेछ नेपाली आफूले सम्झिनलाई नेपाली बुझ्नलाई
गरेछ
गरेछ कतिसम्म गरेछ
धेरै एकदम
एकदमै धेरै गरिरहेछ होइन अनि अरू तिमीले अब जस्तो हुन्छ नि नेपालमा तिमी यहीँ जन्मेको हो र होइन नि
होइन
नेपालमा जन्मेको होइन नेपालमा तिमी अस्ट्रेलिया आउने बेला तिमी कति वर्षको थियो याद छ
एक दुई वान एन्ड हाफ
ए डेढ वर्षको थियो
म एक थियो अनि दुई टर्न हुन लाग्थ्यो
थ्याङ्क यू
हुन्छ थ्याङ्क यू बाई बाई
मेरो नाम विविधा रेग्मी हो
तिमी यो पाठशालामा कति वर्षदेखि पढिरहेछौ?
दुई वर्षसँग।
दुई वर्षदेखि?
होइन,
नेपालमा जन्मेको। अनि तिमी यहाँ आउँदाखेरि कति वर्षको उमेरको थियो तिमी, थाहा छ?
नौ।
नौ वर्षको? अहिले कति वर्षको भयो?
दस।
दस वर्षको। अनि तिमी नेपालमा कति क्लासमा पढ्थ्यौ?
म तिन।
तिनमा यहाँ आएर
पाँच।
पाँचमा पढेको नेपालसम्म? नेपाल हुँदाखेरि पाँचसम्म पढेको हो?
होइन होइन, नेपालमा तिन, अहिले यहाँ पाँच।
ए, यहाँ पाँचमा। अनि नेपालमा तिन क्लास पढ्ने बेलासम्म त क ख ग ग राम्रैसँग सिक्यो होला नि?
हजुर।
भन्न आउँछ?
आउँछ।
भन त।
क ख ग घ ङ च छ ज ज ञ ट ठ ड ढ ङ त थ द ड न त प फ ब भ म यस य र ल ल स स स क्षेत्र ज्ञ।
ए, आउँदो त रहेछ तर अलिअलि बिचमा कन्फ्युजन हुँदो रहेछ, होइन?
हो।
अनि त्यसको लागि चाहिँ यहाँ तिमीलाई यहाँ नेपाली पाठशालामा सिकाउनुहुन्छ, होइन?
हजुर।
त्यो कतिको हेल्पफुल छ, कतिको सहयोग भइरहेछ तिमीलाई सिक्नलाई?
साह्रै धेरै सहयोग भइरहेछ।
ए, हो?
हजुर।
ए, हो। अनि लेख्न?
लेख्न आउँछ।
आउँछ?
हजुर।
अनि आज के सिक्यो नेपाली पाठशालामा?
चिठी लेख्ने।
चिठी कसरी लेख्ने भन्ने कुरा सिक्यो?
हजुर।
त्योभन्दा पहिला चिठी लेखेको थियो? लेखेको थिएन। तिमी यहाँ, तिम्रो नेपालको एड्रेस थाहा छ, तिमी कहाँ बस्थ्यौ भनेर?
थाहा छ।
भन त।
तापासी, काठमाडौँ।
काठमाडौँ। अञ्चल?
अञ्चल बागमती।
बागमती। अनि यहाँको एड्रेस थाहा छ तिमीलाई?
थाहा छ।
भन त।
3/5 क्र्याक्स स्ट्रिट, ग्रिन एकर, एडिलेड।
ए, हो। ल, तिमीलाई त यहाँको एड्रेस त कन्ठै रहेछ तर नेपालको एड्रेस चाहिँ अलिकति कन्फ्युजन हुँदो रहेछ, होइन? बिर्सिन लागेको हो?
हजुर, अलिअलि बिर्सेछु।
अलिअलि बिर्सेछु, तर बिर्सन हुँदैन नि, होइन र? नेपाली, अब हामीहरू नेपाली भएपछि नेपाली भाषा, संस्कृति, कसरी बोल्ने, कसरी लेख्ने भन्ने कुरा बिर्सिनु हुँदैन। तिमीलाई कस्तो लाग्छ, होइन?
हजुर, बिर्सन हुँदैन।
अनि पाठशालाले चाहिँ त्यसलाई, त्यो सबै कुरालाई चाहिँ समेटेर तिमीहरूलाई नेपाली लेख्न बोल्न सिकाइरहेको छ, होइन?
हजुर।
नानु, तिम्रो नाम के हो?
क्यारोलिना पुन।
क्यारोलिना पुन। कति भयो तिमी यहाँ नेपाली पाठशालामा पढ्न थालेको?
एक वर्ष जति भयो।
एक वर्षमा तिमीले के सिक्ने मौका पायौ?
मैले पहिला जे सिकेको थिएँ सबै कुरा दोहोऱ्याउनु, दोहोऱ्याएर पढाउनु,
दोहोऱ्याएर तिमीले पढ्न पायो, होइन? पहिला के सिकेको थियौ नेपाली? बोल्न, लेख्न?
बोल्न, लेख्न, गाउन, अनि नम्बरहरू, अनि अनि अल्फाबेटहरू।
अल्फाबेट, नेपाली। तिमीलाई थाहा छ नेपाली क ख ग घमा कतिवटा अल्फाबेट छन्, कतिवटा अक्षर छन्?
36। हजुर।
होइन, 36।
हजुर।
अनि त्यो सबै भन्न आउँछ?
अलिअलि, अलिअलि कन्फ्युजिङ छ
भनेर सुनाउनु, सुरुको जति आउँछ भनेर।
क ख ग घ ङ च छ ज झ ण त थ द ध म प फ ब भ म य र ल व स अनि ह क्षेत्र ज्ञ।
ए, भनेपछि अलिअलि कन्फ्युजन हुँदो रहेछ तर आउँदो रहेछ, होइन? अनि अ आ इ आउँछ?
अ आ इ इ उ ऊ ए ऐ ओ अ अम अ।
अनि तिमीलाई नेपाली गीत सङ्गीतको बारेमा के थाहा छ, अथवा नेपाली गीत सङ्गीत सुन्छौ?
सुन्छु।
अनि गाउन पनि आउँछ?
हजुर।
कुनै गीत एउटा गाएर सुनाइदेऊ न।
ओके। सयथुङ्गा फुलका हामी एउटै माला नेपाली, सर्वभौमै फैलिएका मेची महाकाली। सयथुङ्गा फुलका हामी एउटै माला नेपाली, सर्वभौमै फैलिएका मेची महाकाली। प्रकृतिका कोटी कोटी सम्पदाको आचल, वीरहरूका रगतले स्वतन्त्र र अटल। ज्ञान भूमि, शान्ति भूमि, तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति, भाषा, धर्म, संस्कृति छन् विशाल, अग्रग्रामी राष्ट्र हाम्रो, जय जय नेपाल।
हजुर श्रोताहरू, भर्खरै मैले तपाईँहरूलाई सुनाएँ नेपाली पाठशालामा पढ्न आउने नेपाली विद्यार्थीहरूको विद्यार्थीहरूसँग गरिएको कुराकानी। उनीहरूसँग कुराकानी गर्दाखेरि यस्तो लाग्यो, उनीहरू विगत केही वर्षदेखि एडिलेडमा छन्, उनीहरू एउटा इङ्ग्लिस माध्यममा उनीहरूले आफ्नो स्कुलिङ गरिरहेका छन् र तर पनि घरमा आफ्ना बुवा आमासँग बोल्दा पनि उनीहरूले इङ्ग्लिस नै युज गर्ने, इङ्ग्लिस नै प्रयोग गर्ने भएको कारणले गर्दाखेरि उनीहरूले नेपाली भाषालाई चाहिँ अलिकति बिर्सिरहेको हो कि भन्ने उनीहरूका अभिभावकलाई पनि लागिरहेको छ र त्यही नेपाली भाषालाई उनीहरूले आजका यहाँ भएका नेपाली बच्चाहरूले नबिर्सुन् भन्ने उद्देश्यले नेपाली पाठशालामा उनीहरूलाई नेपाली भाषाको बारेमा जानकारी गराइने, नेपाली लेख्न, नेपाली बोल्न र नेपाली लेख्न बोल्न मात्र नभएर नेपालका हरेक सांस्कृतिक, नेपालका चाडपर्वको महत्त्व, नेपालको एउटा आफ्नो अभिभावक प्रतिको एउटा कसरी मान मर्यादा राख्ने, कसरी चाहिँ एउटा आफ्नो वातावरण, आफ्नो सांस्कृतिक वातावरणलाई जोगाइराख्ने भन्ने उद्देश्यका कारण यो पाठशाला एकदमै महत्त्वपूर्ण एउटा भूमिका खेलिरहेको छ। तपाईँहरूले सुनिहाल्नुभयो श्रोताहरू, नेपाली जो बालबालिकाहरू छन् यहाँ एडलेन्डमा बसेका, उनीहरूलाई कतिपय अवस्थामा मैले त्यहाँनिर कुराकानी गर्दाखेरि कतिपय अवस्थामा यस्तो महसुस भयो, उनीहरू चाहिँ अलिकति यदि यो पाठशाला हुन्थेन भनेदेखि सायद उनीहरू अहिले यतिको समेत नेपाली बोल्न उनीहरूलाई धौधौ पर्थ्यो जस्तो मलाई महसुस भयो। श्रोताहरू, अब म एकछिनपछि तपाईँहरूलाई त्यहाँ उपस्थित नेपाली पाठशालामा आज उपस्थित अभिभावकहरूसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछु र त्योभन्दा अगाडि म श्रोताहरू तपाईँहरूलाई एउटा गीत प्रस्तुत गर्न गइरहेको छु। भोइस अफ साङ्ग्रिला मा पहिलोपटक बिग्रेको मान्छे यसलाई गाएका छन् डम्बर नेपालीले। श्रोताहरू, तपाईँहरूका लागि यो गीत अहिलेका लागि बिग्रेको मान्छे प्रस्तुत छ तपाईँहरूका लागि।
बिग्रेको मान्छे म, बिग्रेको मान्छे म, भत्केको घर, भत्केको घरको मलाई के को डर, बिग्रेको मान्छे म, भत्केको घर, भत्केको घरको मलाई के को डर, कति बोल्छ खोइ के भयो छाती, चुकिए वर्ष सम्झन हो साथी, बिग्रेको मान्छे म, भत्केको घर, भत्केको घर तो मलाई के को डर, सक्यो कि कलेज मेरो, बिग्री सक्यो कि कलेज मेरो, बिग्री सक्यो कि कलेज मेरो, बिग्री सक्यो कि कलेज मेरो, तिमी माहे क्या कुछ र मेरो, उडेको चरी हो चरी हुँ, छैन है घर, नभएको घरको मलाई के को डर, बिग्रेको मान्छे म, भत्केको घर, भत्केको घरको मलाई के को डर, घाम भयो जीवन।
हजुर श्रोताहरू, यहाँनिर भन्दै थिएँ बिग्रेको मान्छे म, हजुर श्रोताहरू मैले भनेको होइन बिग्रेको मान्छे, डम्बर नेपाली भन्दै थिएँ म बिग्रेको मान्छे हजुर के को मलाई भर, यस्तै यस्तै रमाइलो गीत थियो यहाँनिर मैले तपाईँहरूलाई तपाईँहरूका लागि प्रस्तुत गर्ने श्रोताहरू, पक्कै आशा छ पक्कै पनि तपाईँहरूले मन पराउनु भयो होला। र श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत, र म तपाईँहरूका साथमा छु सञ्जय, र मसँग करिब करिब 20 मिनट बाँकी छ, र यतिखेर म तपाईँहरूसँग कुराकानी गर्दैछु नेपाली पाठशालाको बारेमा। आज नेपाली पाठशाला सञ्चालन भएको थियो, महिनाको दुईचोटि सञ्चालन हुने गर्दछ यो नेपाली पाठशाला, 15 दिनमा एकचोटि। त्यसै क्रममा आज नेपाली पाठशाला सञ्चालन भएको थियो र म त्यहाँनिर एउटा नेपाली पाठशालाको जानकारी लिने अवसर पाएको थिएँ, ताकि मैले नेपाली पाठशालाको महत्त्व यहाँनिर कति छ नेपाली समाजमा, नेपाली कम्युनिटीमा, होइन हामी विदेशमा छौँ, नेपाली बाहिर भएका कारण, व्यस्तताका कारण हामी नेपाली भाषा संस्कृति हामीलाई भन्दा पनि हाम्रा आउने जेनेरेसनलाई, हाम्रो हामी पछिका पिँढीलाई नेपाली भाषा संस्कृतिको कतिको महत्त्व छ भन्ने कुरा एउटा नेपाली पाठशालाले यहाँनिर बोध गराइरहेको छ श्रोताहरू। यसै क्रममा म तपाईँहरूलाई अब फेरि नेपाली पाठशालाका केही अभिभावकहरूसँग गरिएको कुराकानीतर्फ लाँदैछु। आउनुहोस् श्रोताहरू सुनौ, नेपाली पाठशालामा मैले आज त्यहाँ उपस्थित नेपाली बालबालिकाहरूका अभिभावकहरूसँग गरिएको कुराकानी सुनौ अहिलेलाई।
दाईको परिचय गरिदिनुहोस् न।
मेरो नाम राजन पाण्डे, म प्याराडाइजमा बस्छु अहिले। म चाहिँ पुरानो संयोजक थिएँ, अहिले चाहिँ अब हाम्रो संयोजक अब कस्तो भने हाम्रो यो सबैजनालाई समेटेर लाँदाखेरि अब चेन्ज गर्दै जानुपर्छ भन्ने धारणा हो होइन। अनि फेरि एउटा मात्रै गर्दा पनि अब समय पनि दिनु सकिने भएन, त्यसले गर्दा अब हप्ताको दुई दिनलाई दुई हप्ताको एकचोटिलाई अब चेन्ज गर्दै जाने भनेर, अनि वर्ष वर्षमा हामी चेन्ज गर्दा चाहिँ म लास्ट इयरमा पढेको थिएँ, अनि अहिले ज्योतिजीलाई ह्यान्ड ओभर गरेको हाम्रो
भनेपछि तपाईँ योभन्दा अघिल्लो वर्षको नेपाली पाठशालाको संयोजक हुनुहुन्थ्यो।
हजुर,
नेपाली पाठशाला तपाईँहरूले सञ्चालन गर्नुभएको छ होइन एडलेडमा, साना नानीहरूलाई नेपाली भाषाको एउटा नेपाली भाषा संस्कृतिको बारेमा थाहा दिनलाई यो कतिको लास्ट इयरकोमा र अहिलेको तुलनामा कतिको इफेक्टिभ भइरहेछ, कतिको यसको प्रभावकारिता कतिको छ?
अब सुरु गर्दाखेरि त अब खास कस्तो भन्दाखेरि अब मिल्ने मान्छेहरू मिलेर सुरु गरेको यो 3-4 वर्ष भयो होइन। अब म आएको पनि 3 वर्ष भयो पाठशालामा, म समय पाठशालामा बसेको चाहिँ अब यसको प्रभावकारिता चाहिँ बढेको छ। किन भन्दाखेरि अब म पहिलो साल म आउँदाखेरि यहाँ हद्द भए 10 बच्चाहरू आउँथेँ होइन, अब प्यारेन्ट्सहरूको गफ गर्ने थलो जस्तो भएमा गफ गर्ने अब भेट्ने हुन्थ्यो होइन। अब अहिले चाहिँ कस्तो भने अहिले यो वर्ष चाहिँ एकदम हत्तै बढेको छ, अब बढेको हिसाबले पनि हामीले आग्रह गर्न सक्छौँ कि यो चाहिँ यसमा चाहिँ प्रभावकारिता छ। र अरू कुरा कस्तो भयो भनेदेखि यो बच्चाहरूलाई अब नेपाली बच्चाहरूलाई साथी खोज्नेहरूलाई पनि यो सहिलो हुन्छ होइन। र अनि अर्को कुरो नेपाली अब बोल्न सामान्य बोल्नलाई मात्रै पनि यसले राम्रो रोल खेलेको छ। अब लेख्न भन्ने कुरा कस्तो हुन्छ भने अब हाम्रो बच्चाहरू अब यहाँ चाहिँ पुरा इङ्ग्लिसमै पढ्छन्, इङ्ग्लिसमै लेख्छन्, अब लेख्दाखेरि चाहिँ अब नेपाली बिर्सिन्छन्। अब घरमा बाउ आमाले त्यति टाइम दिन नसक्ने कारणले गर्दा पाठशालामा आएर दुई हप्तामा एकचोटि आएर पनि केही चिज लेख्छन् सिक्छन् होइन। अब पहिल्यैदेखि नै काठमाडौँदेखि नै आएर नेपालदेखि नै आएर नेपाली जानेको बच्चाहरू चाहिँ यो त गरेको छन्, तर उनीहरूले पनि नभुलुन् भनेर उनीहरूलाई यो रिभाइभ गर्ने एउटा माध्यम जस्तो भएको छ पाठशाला। र अर्को कुरो चाहिँ हाम्रो अब सांस्कृतिक कार्यक्रमहरू हुन्छ, जस्तो तिजको प्रोग्रामहरू होइन, नयाँ वर्ष, अब हामीले आज कृष्णजीको बारेमा भन्यौँ होइन, अस्ति कृष्ण जन्माष्टमीको बारेमा, अब जस्तो जनै पूर्णिमा, अब आमाको मुख हेर्ने, बाउको मुख हेर्ने भन्ने, अब यिनीहरूलाई हाम्रो कल्चरलाई चाहिँ अलिकति रिभाइभ गर्न, अब यिनीहरूलाई केही बेलामा अलिकति फ्रेसनेस दिनलाई चाहिँ अब हामीले चाहिँ अब अभिभावकले अब आफ्नो आफूले सक्दो सहयोग र योगदान गरेर अब बच्चाहरूलाई चाहिँ त्यो इन्फर्मेसन हामीले दिइरहेको छौँ।
नेपाली भाषा नेपालीहरू जहाँ भए पनि नेपाली बच्चाहरूलाई चाहिँ नेपाली भाषा संस्कृतिको बारेमा चेतना दिलाउने, जगेर्ना गर्ने एउटा पाठशालाको मुख्य उद्देश्य नै हो नि होइन?
हजुर, त्यो यो त्यही उद्देश्य लिएर सञ्चालन गरे हो खास। यो अब नाफामूलक पनि होइन होइन, अब आफ्नो इच्छाले अब आएर आफूले कसो गर्न सकिन्छ त्यही गरे। अब संस्थागत रूपमा चाहिँ अब गइरहेछ बिस्तारै, अब दिवस पपुलेसन बढेको छ बच्चाहरूको, अब पहिला 10 हुन्थ्यो भने अहिले हद 50-60 बच्चाहरू पनि भइसकेका छन् होइन। अब ब्रेक पछि आउँदाखेरि चाहिँ अलिक कम हुन्छ जनसङ्ख्या, तर अब ठिकै छ, बच्चाहरूलाई चाहिँ हामीले अब 4-5 ग्रुपमा गरेर पढाउनु पर्छ। अब त्यो पनि एउटा कस्तो भने अब सानो उमेरदेखि लिएर ठुलो उमेर 14-15 वर्षसम्मका बच्चाहरू पढ्छन् त्यो।
मेरो नाम विमल राज रेग्मी, म यहाँ एडिलेडमा बसोबास गर्छु अहिले।
कति वर्षदेखि यहाँ हुनुहुन्छ दाइ?
म गत 20 महिनादेखि एडिलेडमा छु र अहिले म अध्ययनको क्रममा छु र मेरो परिवार मसँग छन्।
हजुर, अनि दाइको परिवार सँगै छ? कतिजना बच्चा बच्ची दाइको?
मेरो दुईजना छोरीहरू अनि श्रीमती र म।
बच्चा बच्ची सँगै हुनुहुन्छ तपाईँहरू होइन? बच्चा बच्चीहरू इङ्ग्लिस मिडियममा पढ्छन् यहाँ?
हजुर, अहिले अङ्ग्रेजी माध्यमै हो। अब नेपालबाट आउँदा फेरि सुरुमा उनीहरूलाई अङ्ग्रेजीको गाह्रो भएको थियो भने नेपाली उनीहरूलाई सजिलै आउँथ्यो। अहिले अङ्ग्रेजी बढी आउँछ, अब नेपाली बिस्तारै बिर्सिँदै गइरहेछन्। अब म फेरि अब यहाँ अध्ययन सकेर नेपाल जानुपर्ने भएको हुनाले अलिकति त्यो नेपाली बिर्सेको हिसाबले अलिक चिन्ता लागिरहेछ।
तपाईँलाई चिन्ता लाग्नु स्वाभाविक हो, तर त्यसलाई पाठशालाले कतिको हेल्प गरिरहेछ?
पाठशालाको चाहिँ उद्देश्य अनुसार चाहिँ अब वास्तवमा पाठशाला भिन्न उद्देश्यले चाहिँ खडा भएको चाहिँ संस्था हो। यहाँ नेपाली समाज र नेपाली जो बसोबास गर्नुहुन्छ बच्चा बच्ची भएका, उनीहरूलाई चाहिँ आएर यहाँ नेपाली सिक्ने, नेपाली भाषा संस्कृतिको बारेमा जान्ने बुझ्ने र यहाँ भएका नेपालीहरूमा चाहिँ एक किसिमको चाहिँ नेटवर्किङ बढाउने, आफ्ना कुराहरू चाहिँ सेयर गर्ने त्यो थलो हो। त्यो हिसाबले पाठशाला चाहिँ प्रभावकारी छ। पाठशालाको माध्यमबाट नेपाली जान्नुपर्छ, नेपाली संस्कृति भाषा बुझ्नुपर्छ भन्ने चाहिँ बच्चाहरूमा त्यो खालको चेतना, इभन अभिभावकमा भनौँ न, बच्चाभन्दा पनि बढी अभिभावकमा त्यो खालको चाहिँ चेतना र त्यो खालको चाहिँ जिज्ञासाहरू, ती कुराहरू भएको छन्। र मैले समग्र रूपमा हेर्दाखेरि चाहिँ म सुरुमा आउँदा र अहिले धेरै भिन्नता पाएको छु। पाठशालामा आउने नेपालीहरूको क्रम बढ्दो छ र पाठशाला चाहिँ यहाँ पढ्ने मात्रै होइन भन्ने मेसेज पनि स्ट्रङली गइरहेको छ। यहाँ चाहिँ हाम्रो भाषा, धर्म, संस्कृति एकदम महत्त्वपूर्ण छ, हामीले जगेर्ना गर्नुपर्छ, हाम्रा बच्चाहरूलाई त्यसको ज्ञान हस्तान्तरण गर्नुपर्छ भन्ने अभिभावकले महसुस गर्नु नै ठुलो उपलब्धि हो जस्तो लाग्छ।
अनि तपाईँहरू यहाँ नेपाली पाठशालामा बच्चा बच्चीहरूलाई आफै पढाउनुहुन्छ होइन, कस्तो गइरहेको छ त्यो चाहिँ?
सबैले मेहनत गर्ने हो, अब हामीले जानेको कुरा हाम्रो बच्चाहरूलाई सिकाउने हो। सबै साथीहरूको सहयोगमा चाहिँ पाठशाला राम्रो हिसाबले अगाडि बढिरहेको छ र हाम्रो चाहिँ प्रयास के हुन्छ भने यहाँ अब हामी नेपालमा जसरी हामी पढाउँदैनौँ यहाँको वातावरण अलिक फरक छ। यहाँ भएका चाहिँ हाम्रा छोराछोरीहरूले चाहिँ उनीहरूले के सिक्न चाहन्छन्, के सिकाउँदा चाहिँ राम्रो हुन्छ, के प्रभावकारी हुन्छ भनेर हामीले त्यो माहौलमा चाहिँ त्यो वातावरणमा उनीहरूलाई केही शिक्षा दिने चाहिँ उद्देश्य राख्छौँ। जस्तै अब राष्ट्रिय गान सिकाउने, गीत गाउन लगाउने, त्यस्तो चाहिँ हाम्रो जस्तै भानु जयन्ती जस्तो चाहिँ महत्त्वपूर्ण नेपालमा चाहिँ हुने खालका हामीले मनाउने चाहिँ चाडपर्वहरू, संस्कृति र हाम्रो चाहिँ संस्कृति जगेर्ना गर्ने खालको चाहिँ कार्यक्रमहरू हामी यहाँ गर्छौँ र यहाँ सबैजनाले त्यो कार्यक्रममा सहभागी भएपछि त्यसबाट ज्ञान सिप हस्तान्तरण पनि हुन्छ र अब हामी अझै अभिभावकलाई पनि कतिले हामीले थाहा नपाएको कुरा पनि यहाँ सिक्छौँ। किनभने भानु जयन्तीको महत्त्व हामीले नेपालमा त्यति हुन्थेन भने यहाँ आएर त्यो महत्त्व हामीले चाहिँ धेरै बुझेका छौँ।
मेरो नाम राजु उपाध्याय, अब तपाईँले पक्कै सोधिहाल्नुहुन्छ। यहाँ 4 वर्षदेखि एडिलेडमा बस्दै आएको छु म, मेरो एउटा छोरी छ। अब 2 हप्तामा एकचोटि पाठशाला चलाउँछौँ हामी, यहाँ आउँछौँ, बस्छौँ अनि बच्चाहरूलाई केही कुराहरू नेपाली संस्कृति, भाषा र समाजको बारेमा सिकाउँछौँ, चलिरहेको छ।
हजुर, 4 वर्षदेखि नेपाली पाठशाला एडिलेडमा चलिरहेछ होइन, त्यसमध्ये तपाईँ अब आफ्ना नानी बाबुहरूलाई ल्याएर यहाँ नेपाली भाषा संस्कृतिको बारेमा चेतना दिने, जानकारी दिने एउटा थलोको रूपमा यसलाई अगाडि बढाइराख्नु भएको छ र कस्तो यसको प्रभाव कस्तो भइरहेछ, कस्तो प्रगति कतिको रूपमा गइरहेछ, नानी बाबुहरूले कतिको सिक्न पाइरहेछ नेपाली भाषा संस्कृतिको बारेमा?
अब यो पाठशालाको बारेमा ठ्याक्कै यसले कति के गर्यो भनेर चाहिँ भन्ने कुरा अहिले तपाईँले प्रश्न सोध्नुभयो होइन, अलि हतार हुन्छ जस्तो लाग्छ मलाई। अहिले हामी के छ भन्दाखेरि बामेश्वरनी स्थितिमा छौँ, सबै कुराहरू फरक फरक तरिकाले फरक फरक ठाउँबाट आएर एउटा हामी संस्थागत हुने क्रममा छौँ। अब यसको पृष्ठभूमिलाई हेर्नुभयो भने कस्तो छ भने 4-5 वर्ष अगाडि केही समाजका अगुवा साथीहरूले, जस्तै अब नामै लिएर भन्नुपर्दा सुनिल शर्मा दाई, प्रमोद अर्यालजी, मणि परेन्नुहरू लगायतका त्यति बेला आएर यहाँ इस्टाब्लिस भइसकेका हुन खोजेका साथीहरूले ल नेपाली हाम्रो बच्चाहरूलाई पनि केही गर्नु पऱ्यो, एउटा चाहिँ हाम्रो संस्कार संस्कृति भाषा सम्बन्धी पढाउनु पऱ्यो भनेर एउटा सामान्य साथीभाइ गेट टुगेदर भएर यो गरौँ भनेर सुरु गरेको चिज अब आज 4 वर्ष अगाडिसम्म आउँदाखेरि हाम्रो अब 30-35 फ्यामिली इन्भल्भ भएर भनौँ न 40-50 बच्चाहरू आएर गर्ने स्थितिमा पुगेको छ र हामी एकदम इभल्भिङ स्टेजमा छौँ। हिजो हामीले जे सोचेको थियौँ आज अर्कै छ, अब आज जे सोचेको भोलि अर्कै हुन्छ, त्यही भएर मूल्याङ्कन गर्ने बटम लाइन एउटा चाहिँ ड्याटम लाइनै बनेको छैन अहिले होइन।
नेपाली पाठशाला हामीले धेरैजनासँग यहाँनिर कुरा गऱ्यौँ होइन, सबैजनाले राम्रो भन्नुभयो, एकदमै राम्रो भइरहेछ, नेपाली नानीबाबुहरूले नेपाली भाषा संस्कृतिको बारेमा सिक्ने मौका पाइरहेछन्, यसमा के भन्नुहुन्छ तपाईँ?
अवश्य राम्रो कुरा हो होइन, अब नेपालीहरू मिलेर नेपालीहरूले आपसमा होइन आफ्नो बच्चाहरूलाई जम्मा गरेर नेपालको संस्कृति, नेपालको भाषा, नेपालका अन्य जे जे हुन सक्छन् सबै कुराहरू हामी यसो गर्थ्यौँ र तिमीहरू पनि यो गर्नुपर्छ भनेर अरू उनीहरूलाई त्यो भन्नु त अवश्य राम्रो कुरा हो। मलाई पनि त्यसमा खुसी छु र मलाई पनि त्यही गर्न खोजिरहेको छु, मेरो एउटा सानो छोरी छ र उसलाई त्यही कुराहरू सिकाउनुमा लागि परेको छ। एकदम रमाइलो अनुभव हो। खास कस्तो भने म सिडनी 5 वर्ष भयो अस्ट्रेलिया मेरोलाई बसेको भनौँ, त्यसमा 1 वर्ष जति हुनलायो एडिलेडमा। 4 वर्ष सिडनी बस्दाखेरि पनि मेरो छोरी भर्खर 4 वर्षको भयो, अलिक सानै भएको भएर त्यहाँ पनि नेपाली स्कुल त थियो, तर म त्यहाँ पार्टिसिपेट गर्नलाई अथवा तिनी अब सहभागिता भएर केही गर्नलाई चाहिँ मेरो छोरी सानो र प्लस मेरो आफ्नो छोरीलाई हेर्ने मान्छेहरू पनि उहाँहरू नेपालबाटै स्पेसल्ली उहाँहरूसँगै बस्ने भएको भएर त्यति आवश्यकता थिएन सानोमा चाहिँ उसलाई। जब म यहाँ आएँ, यहाँ आइसकेपछि मेरो अब जसले अभिभावकहरू हुनुहुन्थ्यो उहाँहरू अहिले हुनुहुँदैन, त्यसो भनेपछि उसले अब नेपाली बिस्तारै बिर्सिने उसको सुरुवात देखेपछि र अनि यहाँ आइसकेपछि छ भन्ने थाहा भयो, आइसकेपछि उहाँहरूको सेसन सुरु हुँदाखेरि अनि उसलाई मैले इनरोल गराएर म आएँ। आइसकेपछि हेर्दाखेरि धेरै रमाइलो, अब स्लोगनै राख्नुभएको रहेछ अब समान सहभागिता समान योगदान होइन, अनि नेपाली भाषा र संस्कृतिको उत्थान अब त्यसमा आफै कम्प्लिट छ, सबै कुरा त्यसमा छ होइन, र उहाँहरूले त्यो स्लोगन सहित
तपाईँ अझ यसलाई विस्तृत रूपमा भनिदिनुहोस् न
के समान सहभागिता समान योगदानको लागि। समान सहभागिता भनेको हरेक परिवारले तन मन धन अब जसले जे सक्छौँ त्यही आधारमा सहयोग गर्ने र त्यसैको त्यही सहयोगको आधारमा हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रा कल्चरहरू अनि हाम्रो आफ्नो आत्मीयता पनि नेपालीमा दाजुभाइ दिदीबहिनीहरू जो जसरी मिलेर बस्न सक्छौँ कोसिस गर्छौँ ती कुराहरूलाई अगाडि बढाउँ, अब हाम्रा चाडपर्वहरूलाई मिलेर मनाऊँ, जस्तो अब हामीले न्यु इयर मनाएको थियौँ लास्ट इयर, होली मनाएको थियौँ, सायद होली पहिलोचोटि होला अरे एडिलेडमा भन्दै हुनुहुन्थ्यो, म पनि खुसी एकदम रमाइलो भएको थियो मलाई होइन, कि होली खेलियो, यस्ता कुराहरू जुन हाम्रो संस्कृतिभित्र पर्छन् ती कुराहरू अगाडि बढिरहेछन्।
श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो गोकुल घिमिरेजीसँग कुराकानी गरेको थिएँ मैले, उहाँ पनि एकजना अभिभावक हुनुहुन्छ, उहाँको एउटा छोरी त्यहाँ पढ्छ र उहाँ गोकुल घिमिरे एकजना एकदम त्यहाँनिर मैले उहाँसँग कुराकानी गरेको थिएँ। श्रोताहरू अहिले मसँग धेरै टाइम छैन, अब यहाँनिर लगभग 6-7 मिनट मात्र बाँकी छ। श्रोताहरू म कार्यक्रममा बिदा माग्दछु अब आजको लागि, आज अर्को कार्यक्रममा म फेरि प्रस्तुत हुनेछु र जाँदा जाँदै म तपाईँहरूलाई यसै पाठशालाका एकजना संस्थापक सँग कुराकानी गरेको एउटा यो क्लिप छोड्दै तपाईँहरूबाट म आज बिदा हुन चाहन्छु। हजुर श्रोताहरू अहिलेलाई सुन्दै गर्नुहोस् यो एउटा सुनिल शर्मासँग गरिएको नेपाली पाठशालाका संस्थापक सदस्य सुनिल शर्मासँग गरिएको कुराकानी र यसै कुराकानीका साथमा म आजका लागि बिदा हुन चाहन्छु र अर्को आइतबार 9:30 बजे फेरि उपस्थित हुने नै छु। तबसम्मका लागि मलाई बिदा दिनुहोस्। नमस्ते। हजुर थ्याङ्क यू भेरी मच फर लिसनिङ द रेडियो प्रोग्राम भोइस अफ साङ्गला। द अपकमिङ प्रोग्राम इज रेडियो नर्स, किप लिसनिङ रेडियो एटलेट 101.5 MHz। गुड नाइट। कार्यक्रममा स्वागत छ तपाईँलाई।
धन्यवाद सञ्जय भाइ।
आज हामी यहाँ पाठशालाको बारेमा कुराकानी गरिरहेका छौँ, तपाईँ एउटा चाहिँ संस्थापक होइन, कसरी दाइ पाठशालाको एउटा यो पाठशाला स्थापना हुनुपर्छ भनेर कसरी सोच आयो दाइ?
सोचको कुरा गर्दाखेरि 3-4 वर्ष अगाडिको कुरा हो, यो December 2008। अब हामी यहाँ साधारण परिवारको हिसाबले चाहिँ बसिरहेको थियौँ एडिलेडमा, खास हामी चाहिँ नि मेरो फ्यामिली चाहिँ क्यानबेराबाट मुभ भएको र क्यानबेरामा चाहिँ पनि पाठशाला थियो, हामी पाठशाला चलाउँथ्यौँ, तर म त्यहाँ विद्यार्थी भएको हुनाले त्यति सहभागी भएको थिएन र यहाँ आइसकेपछि त्यो अलिकता केटाकेटीलाई चाहिँ नि अब धेरै समय चाहिँ इङ्ग्लिसमै बोलिरहने, स्कुलमै जहाँ स्कुलमा इङ्ग्लिस जहाँ पनि इङ्ग्लिस उनीहरू बढी बोल्न चाहने होइन, र हामीले दुइटा परिवारले मात्रै बाबाआमाले मात्रै नेपाली बोलेर उनीहरूको नेपाली चाहिँ नहुने रहेछ भन्ने चाहिँ भइरहेको थियो। अब त्यो कुरामा चाहिँ नि मैले अब यो केटाकेटीलाई कसरी नेपाली सिकाउने, कसरी अगाडि जाने भन्ने विषयमा चाहिँ अब साथीभाइसँग छलफल पनि भएको थियो, जस्तै अब नजिकको हिसाबले प्रमुखजीसँग बेला बेलामा कुरा हुने गर्थ्यो, तर अब यसरी गर्ने भन्ने कुरा चाहिँ सोचेको थिएन म। पाठशालाको अलिअलि उ त ब्याकग्राउन्ड त थाहा थियो चलाउन सकिन्छ भन्ने होइन तर अब यसलाई के गर्ने कसो गर्ने भनेर कार्यक्रमको रूपमा चाहिँ ल्याउन सकिरहेको थिएनौँ त्यति बिचमा चाहिँ नै मैले एउटा खास एउटा इन्टरभ्यू पढ्ने मौका पाएको थिएँ त्यो इन्टरभ्यू पढ्दाखेरि नेपथ्यका गायक अमृत गुरुङज्यूले चाहिँ नै विदेशमा चाहिँ केटाकेटीलाई नेपाली भाषा सिकाउनै पर्छ भन्ने उहाँले एकदमै आफ्नो भित्री मनदेखि उहाँले चाहिँ एउटा अनुरोध गर्नुभएको थियो उहाँ सिडनी आउँदाखेरि त्यो पढेपछि मलाई चाहिँ हो यो त अब गरिहाल्नुपर्छ केही गर्नै पर्छ भन्ने चाहिँ सोच आयो अनि त्यसपछि मैले खास प्रमोदजीसँग छलफल गरेँ अनि गरेपछि हामी दुईजना मिलेर अब यहाँ अब कसरी सुरु गर्ने त भन्दाखेरि अब फेरि हामी यहाँ एल्डेनमा एकदमै परिवारहरू छत्रे छरिएर रहेथ्यौँ एकै ठाउँमा पनि छैनौँ यस्तो कुनै पनि हिसाबले हामी एकै ठाउँमा थिएनौँ न कम्युनिटीको हिसाबले न चाहिँ नजिक बसाएको हिसाबले अनि त्यसपछि हामीले चाहिँ होमवर्क गऱ्यौँ घरमा बसेर ताकि चाहिँ नै को इन्भल्भ हुनसक्छन् को चाहिँ सहभागी हुन्छन् भनेर हामीले केटाकेटी भएको स्कुल जान सक्ने बोल्ने सक्ने बच्चा बच्ची भएको चाहिँ नै हाम्रो फ्यामिली कति छ त भनेर हामीले चाहिँ पुरा बसेर एक एक फ्यामिलीको चाहिँ नाम त्यो बेलामा चाहिँ एडलेडमा चाहिँ नेपालीहरूको सङ्ख्या एकदमै कम थियो हारहारीमा चाहिँ 200 बढी थिएन होला अनि हामीले चाहिँ नि कति फ्यामिली छ भनेर प्रत्येक फ्यामिलीको चाहिँ नि नाम गरेर बच्चा भएको आधारमा हामीले चाहिँ 12-15 फ्यामिली जति हामीले ल्यायौँ अनि ल्याएपछि अनि हामीले चाहिँ प्रत्येक फ्यामिलीको घर घरमा गएर कुरा गऱ्यौँ यस्तो आइडिया छ ल के गर्ने के विचार छ भन्ने कुरा सबैले एकदमै त्यसलाई स्वागत गर्नुभयो र चाहिँ ल हामी गर्नुपर्छ सुरु गर्नुपर्छ भन्ने कुरा भयो अनि त्यसपछि हामी पहिलो मिटिङ चाहिँ यो ओन्ली पार्कमा चाहिँ हामीले मिटिङ बोलायौँ फ्यामिलीको हिसाबले चाहिँ र त्यसमा त्यस्तै 12 फ्यामिली जति आएर कुराकानी भयो र कहाँ सुरु गर्ने कहिलेदेखि सुरु गर्ने भन्ने कुराहरू हामी छलफल गऱ्यौँ गरेपछि अनि यो फुलहटनको हलको चाहिँ स्काउट हल चाहिँ हायर गर्न सकिन्छ भनेर त्यहाँ दोर्जी शेर्पा दाई हुनुहुन्थ्यो अनि उहाँ मार्फत चाहिँ हामीले यो हायर गर्न सजिलो किन सस्तो पनि सजिलो पनि पाइने भएको हुनाले उहाँ यही नजिकको कम्युनिटीमा काम गर्ने भएको हुनाले चाहिँ हामीले त्यो एक्सेस सजिलो हुन्छ भनेर अनि हामीले यहाँ चाहिँ नि 2009 जनवरीबाट हामीले सुरु गऱ्यौँ
जस्तो यो कम्युनिटी हल हायर गर्नुहुन्छ तपाईँहरूले यसमा चाहिँ कस्तो हिसाबले तपाईँहरूले यो हललाई पैसा तिर्नुपर्छ अथवा त्यो तिर्नुपर्ने रकमको भनौँ कसरी सङ्कलन भइरहेछ
यो हललाई चाहिँ हामीले तिर्नुपर्ने चाहिँ हायर गर्ने हामीले 10:30-12 दुई घन्टालाई हो होइन मतलब चाहिँ नि 2 एकचोटि आइतबार त्यसको त्यो 2 हामीले चाहिँ यो स्काउट हलको हो त्यो हुनाले उनीहरूले त्यति धेरै महँगो चार्ज गरेका छैन हामीले $25 चाहिँ हामीले पे गर्नुपर्छ $25 चाहिँ हामीले सुरुदेखि नै प्यारेन्ट्सबाट पहिला त हामीले चाहिँ प्रत्येक विद्यार्थीको हिसाबले $2 हिसाबले किनभने हामी 12 विद्यार्थी 12 $24 त्यस्तो किसिमले चाहिँ 2-3 हिसाबले गरेको थियौँ त अर्को अघिल्लो त्यसपछिको साल 2010 चाहिँ अनि हामीले त्यसरी $2 नउठाउँ एकैचोटि $50 जस्तो उठाउँ भनेर अनि
हरेक फ्यामिलीबाट
$50 चाहिँ अहिले प्रत्येक फ्यामिली दिन्छ र त्यसपछि चाहिँ नै के भयो भने 2010 चाहिँ फेरि यो हल हायर गर्नलाई पनि पब्लिक लायबिलिटी इन्सुरेन्स किन्नुपर्ने भयो ताकि यहाँ केही भइहाल्यो भने चाहिँ नि यो हललाई चाहिँ दोष नआओस् त्यो चाहिँ इन्सुरेन्सले कभर गरोस् भनेर त्यो नलिकन हामीलाई हल हायर गर्नु पनि नपाउने भयो र त्यसपछि त्यसको लागि चाहिँ हामीले करिब $450-500 चाहिँ अहिले त हाम्रो लगभग $600 तिर्नुपर्छ त्यो पैसा समेत चाहिँ हामीले त्यो $50 कभर गर्ने गरी जस्तै अब हलको $25 र चाहिँ नि अनि हल यसको पब्लिक लायबिलिटी इन्सुरेन्सको चाहिँ $550 गर्दाखेरि हाम्रो मुख्य खर्च त्यति नै हो
त्यो वर्षको तिर्नुहुन्छ महिनाको तिर्नुहुन्छ कसरी तिर्नुहुन्छ
वर्षको $550 चाहिँ पब्लिक लायबिलिटी इन्सुरेन्स अनि प्रत्येक पटक हामीले चाहिँ यहाँ कक्षा सञ्चालन गर्दा चाहिँ $25
15 एकचोटि
गराउँदा
अनि अब जस्तो यहाँ अगाडि कुरा गर्दाखेरि यहाँ आउने प्यारेन्ट्सहरूसँग कुरा गर्दाखेरि यहाँका अरू सहभागीहरूसँग कुरा गर्दाखेरि उहाँहरूले यसको प्रभावकारिता यसको महत्त्वबारे सबै जानकारी गराउनु भयो होइन तर म दाईसँग एउटा कुरा जान्न के चाहन्छु भने यो नेपाली पाठशालाको अहिलेको स्थिति कस्तो छ होइन र यसले अब तपाईँहरूसँग भविष्यमा के कस्ता योजना छन् जुन चाहिँ यसलाई एउटा प्रभावकारी रूपमा अगाडि बढाउनको लागि यसबारेमा केही भन्नुहोस् न
पाठशाला अब सुरु हुनेको उद्देश्य चाहिँ हाम्रो के भने केटाकेटीलाई भाषा सिकाउने हाम्रो नेपाली संस्कृतिहरू सिकाउने उसबाट सुरु भएको हो र त्यसलाई चाहिँ हामीले अब 2 सिकाएर 2 सिकाएर हामीले त्यो एकैचोटि पुग्छौँ भन्ने चाहिँ हामीले त्यो कल्पना पनि गरेका छैनौँ तर चाहिँ हामीले एउटा पोजिटिभ हिसाबले हेर्ने हो भने केटाकेटी कम्तीमा पाठशाला जानुपर्छ, पाठशालामा नेपाली सिकिन्छ, नेपाली साथीभाइहरू सबै नेपाली छन् यहाँ सिकिन्छ भन्ने चाहिँ उनीहरूलाई त्यो एउटा चाहिँ नि ज्ञान छ र त्यो अनुसार यिनीहरू सकेसम्म उनीहरूले सिक्ने प्रयास चाहिँ गरिरहेछन्, हामीले पनि सिकाउने प्रयास गरिरहेछौँ। तर अब अघि परमजीले भने जस्तै गरी अब यो दुई घन्टा दुई हप्तामा त्यो पनि अब कतिपय छुट्टीको समय यताउता गर्दाखेरि पर्याप्त छैन र त्यो चाहिँ उनीहरूको अधिकांश समय उनीहरू इङ्ग्लिस बोल्छन्, स्कुलमा इङ्ग्लिस बोल्छन्, घरमा अब दुईजना छन् दिदीभाइ छन् भने उनीहरू बढी इङ्ग्लिसै बोल्छन्, नेपाली बोल्दैनन्, बाबुमा मात्रै नेपाली बोलेर र चाहिँ त्यो हामीले यहाँ दिएको होमवर्कको आधारमा चाहिँ उनीहरूले छिट्टो प्रगति हुन्छ जस्तो चाहिँ हामीले कसै कुनै प्यारेन्टले पनि त्यो सोचे छैन होइन। तर पनि के भने एउटा सकारात्मक के छ भने उनीहरूले नेपाली सिक्ने हामी यहाँ जाने हो, हामीले यहाँ केही कुरा सिकिन्छ, हामीले अब नेपाली भाषा बाहेक अब हाम्रो धर्म संस्कृतिको सांस्कृतिक कुरामा हामीले विभिन्न कार्यक्रमहरू अब आमाको मुख हेर्ने, बाउको मुख हेर्ने होइन, दसैँ तिहार तिज अब पाठशालाले एउटा मुख्य तिज चाहिँ कार्यक्रम चाहिँ अब आमाहरूको लागि भनौँ न एउटा नेपाली संस्कृतिको लागि चाहिँ हामीले त्यो गत तिन चार वर्षदेखि गरिरहेछौँ होइन। त्यसले गर्दा चाहिँ जे हामीले यसमा एउटा चाहिँ उपलब्धि हासिल गरेछौँ त्यो नै ठुलो हासिल गरेछौँ जस्तो चाहिँ मलाई लाग्छ। त्यो यो पाठशाला नहुने भने वास्तवमा भने जति फ्यामिलीहरू अहिले हामी परिवारहरू हामी एकत्रित भएर एउटा ठाउँमा कम्ती दुई हप्ताको एकचोटि भेटघाट भएर कुराकानी गर्छौँ त्यो नै नहुने मौका चाहिँ त्यो मौका चाहिँ गुम्थ्यो। त्यसले गर्दा पाठशाला खालि भाषा संस्कृति मात्रै होइन कि फ्यामिलीलाई चाहिँ यहाँ एडलेडको भएको अब यहाँ आउने फ्यामिली मैले सबैको फ्यामिलीको भन्ने कुरा गरे होइन कि तर के भने जति फ्यामिली छ नि अहिले हामी चाहिँ
नेपाली कम्युनिटीमा जति छन् होइन एडलेडमा बस्ने
भएको फ्यामिली अब होइन वचन नहुनेहरू तर पनि वचन नहुने पनि आएर इन्ट्रेस्ट देखाएर आउनेहरूलाई हामीले चाहिँ त्यसमा स्वागत गर्छौँ। केही उहाँले सहयोग गर्न चाहनुहुन्छ होइन सहभागी हुन चाहनुहुन्छ भने सहभागी हुने उपायहरू छ तर के भने अब आइरहनेहरूले चाहिँ नि त्यो एउटा भनौँ न एउटा मौका चाहिँ नि यो पाठशालाले दिएछ जस्तो मलाई अरू चाहिँ नि फाइदाको हिसाबले चाहिँ मलाई त्यो लाग्छ।